आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आँखा भरी छ चाहनाहरू, आँखा भरी छ चाहनाहरू, थाहै नपाई बित्छ यौवन, थाहै नपाई बित्छ यौवन। यसैले नै सुनाई देउ जीवन, आँखा भरी छ चाहनाहरू।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
हृदय भरि पीरा बोकी हाँसी हाँसी हिँड्छु, कस्तो जिन्दगी हो त्यो विवासमा रहन्छु। यस्तो जिन्दगी छैन प्रभु यीशुमा, आँसु आँखामा हुन्छ मन शान्त हुन्छ। भरी छ चाहनाहरू, सारा खुशी पाउने आशामा जिउँछु। कस्तो आशा हो त्यो निराश नै रहन्छु। सारा खुशी पाउने आशामा जिउँछु। कस्तो आशा हो त्यो निराश नै रहन्छु। झुटो आशा छैन प्रभु यीशुमा, खुसियाली आउँछ रमाउँद जिन्दगीमा। आँखा भरी छ चाहनाहरू, आँखा भरी छ चाहनाहरू, थाहै नपाई बित्छ यौवन, बिछयौवन। यसैले नै सुनाई देउ जीवन, आँखा भरी छ चाहनाहरू।
आशा गर्दछु कि तपाई सबै उही दयालु प्रभुको अनुग्रहमा कुशल हुनुहुन्छ र प्रभुमा आनन्दित गरिरहनु भएको छ। मित्र, हामी तपाईहरूको निम्ति लगातार प्रार्थना गरिरहेका छौं, विशेष गरेर तपाईहरू जसले आफ्ना प्रार्थनाका विषयहरू हामीलाई पठाउनु भएको छ। हामी बडो विश्वास र बोझसहित परमेश्वर कहाँ उचालिरहेका छौं। यो आशा गर्दै कि परमेश्वरले हाम्रो प्रार्थना उत्तर दिनुहुनेछ, किनकि हाम्रो प्रभु जीवित अनि अति नै दयालु प्रभु हुनुहुन्छ। कान भएको बहिरो, हात भएको अपाङ हुनुहुन्न, उहाँ जीवित हुनुहुन्छ। आफ्ना जनहरूको पुकार सधैँ उहाँ सुन्नुहुन्छ। यही नै महान विशेषता हाम्रो प्रभुमा हामी पाउँदछौ। त आउनुहोस् हामी वचन अध्ययनतिर प्रवेश गरौं। त्योभन्दा पहिले छोटो प्रार्थना गरौं। हे जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी तपाईलाई के दिन सक्छौ? केवल धन्यवाद सिवाय त्यस्तो कुनै चिज छैन हाम्रो जीवनमा जुन तपाई लिनुलाई हामी दिन सक्छौ। तर प्रभु, तपाईँको उपकार, तपाईँको अनुग्रह, प्रेमको निम्ति हामी हाम्रो धन्यवाद दिन चाहन्छौ। हामी तपाईलाई भन्न चाहन्छौ कि तपाईँ कति अद्भुत प्रभु हुनुहुन्छ र हामी तपाईँलाई प्रेम गर्छौ। प्यार प्रभुजी, यही हाम्रो प्रार्थना छ कि निरन्तर हाम्रो संगति बनिरहोस्, तपाईँको निकटतामा हामी बनिरहौं, तपाईँको विश्वास र प्रेममा हामी बनिरहौं। संसारका कुनै कुराहरूले हामीलाई तपाईँबाट टाढा लान नसकोस्, बरु तपाईँको प्रेममा हामीलाई अझ धेरै भन्दा धेरै डुबाउन सकेको होस्। पवित्र आत्मा हामी हरेकसँग काम गर्नुहोस्, हाम्रो हृदयमा बोल्नुहोस् र प्रभुलाई हाम्रो जीवनमा वास्तविक बनाइदिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, तपाईँले यादै होला हामी केही दिनदेखि फिलिपी तीन अध्यायबाट वचन अध्ययन गरिरहेका छौं। यो तीन अध्यायको मुख्य विषय हो ख्रिस्टियन जीवन यापनको लागि पुरस्कार, अनि यसै विषय अन्तर्गत हामीले फिलिपी तीन अध्याय पद एकदेखि नौ पदसम्मबाट उपविषय देख्यौं। पाउलले भूतकालको वा विगतको आफ्नो धार्मिक निष्ठा प्रणालीको बदले उसले ख्रिस्टलाई पाएपछि ती सारा कुराहरूको त्यागे जुन उसले एक समयमा विश्वास गर्थे र ती कुराहरूलाई लाभको सम्झन्थे, यतिसम्म कि त्यसको निम्ति उनी कुनै सीमासम्म जान तयारी थिए र तिनले त्यो गरे पनि। तर ख्रिस्टमा आइसकेपछि धर्मान्तरद्वारा, मनको परिवर्तनद्वारा उनले वास्तविक कुराको थाहा पाए र जुन कुरा उनले एक समयमा मूल्यवान र अति नै महत्वपूर्ण ठान्थे ती कुराहरू त बेकार, व्यर्थ, कसिङ्गार रहेछ भन्ने कुरा सम्झे, किनकि उनले यो कुराको थाहा पाए कि सच्चा धार्मिकता, सच्चा उद्धार केवल ख्रिस्टमा विश्वासद्वारा मात्र छ। धर्मले, व्यवस्थाले उद्धार गर्न सक्दैन, तर ख्रिस्टमा विश्वासद्वारा मात्र। त आज हामी फिलिपी तीन अध्याय दशदेखि चौध पदबाट अर्को यो उपविषयबाट देख्नेछौ, पाउले वर्तमानको लागि आफ्नो उद्देश्यको बदले। पाउल कति पनि व्यवस्थाबाटको धार्मिकताको निर्माण गर्न कोशिश गर्ने छैनन्। उनी यो कुरा हेर्ने छैनन् कि उनी कति धेरै धार्मिक र कति धेरै आत्मिक, कति धेरै भक्त मानिस उनी हुन सक्छन् वा उनी कति धेरै चर्चलाई सतावट खेदो गर्न सक्छन्। अह, यो पाउल हेर्ने छैनन्। जबकि उनले आफ्नो भूतको, अतीतको धार्मिक निष्ठा प्रणालीको बदलेकोले, परिवर्तन गरेकोले उसले भविष्यको लागि आफ्नो उद्देश्यको पनि बदल्न गइरहेका छन्। अहिले यो कुरा सुन्नुहोस्, उनी के गर्न गइरहेका छन्। फिलिपी तीन अध्याय दश र एघार पदमा भन्छन्, दश र एघार पदमा, उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई जान्न सकौं, उहाँको बौरी उठाएको सामर्थ्यलाई र उहाँका दुःखहरूको संगतिलाई जान्न सकौं, र जसरी पनि म मरेकाहरूबाटको बौरी उठाइसम्म आइपुग्न सकौं। कुनै कुनै मानिस विचार गर्दछन् कि विश्वासद्वारा उद्धार पाउनुको अर्थ हो कामहरू र आचरणहरूको लागि त्यहाँ कुनै प्रेरणाहरू हुँदैनन्। तिनीहरू सोच्दछन् यदि कुनै मानिस अनुग्रहद्वारा उद्धार पाउँदछ भने यसको अर्थ यो हुनुपर्छ कि अरू केही काम गर्न आवश्यक छैन र चुपचापसँग निष्क्रिय रूपमा बस्न सक्छन्। मित्र, उद्धार गर्ने विश्वास त्यो विश्वास हो जुनले तपाईँलाई सक्रिय बनाउँछ। याकुबले भने, र उनी व्यवस्था प्लस कामको बारेमा कुरा गरिरहेका छैनन्, तर विश्वास प्लस कामको बारेमा कुरा गरिरहेका छन्। याकुब दुई अध्याय अठार पदले भन्छ, सुन्नुहोस्, तिम्रो विश्वास तिम्रा कामहरू बिना मलाई देखाऊ, अनि म मेरो विश्वास मेरो कामहरूद्वारा
तिमीहरूलाई देखाउनेछ। मेरो मित्र, यदि तपाईँले उद्धार पाउनु भएको छ भने म तपाईँका कामहरू हेर्न चाहन्छु। यदि तपाईँका कामहरू छैन भने तपाईँ उद्धार पाएको जन हुनुहुन्न। त्यही नै पावल भनिरहेका छन्। यदि तपाईँ विश्वासद्वारा उद्धार पाउनु भएको छ भने तपाईँले नयाँ प्रेरणा, नयाँ जीवनको उद्देश्य, नयाँ जीवन ढाँचा पाउनुहुनेछ। यदि ख्रिस्टमा तपाईँको विश्वासले हामीलाई बदलाएको छैन भने, यानि यदि ख्रिस्टमा तपाईँको विश्वासले तपाईँलाई बदलाएको छैन भने, हाम्रो विश्वासले हामीलाई बदलाएको छैन भने, परिवर्तन गरेको छैन भने, तपाईँ र मैले उद्धार पाएका छैनौ। तपाईँ उही पुरानो मानिस हुनुहुन्छ जो उही पुरानो जीवन उत्पादन गरिरहेको छ। पावलले त्यस्ता कुनै विचारहरूलाई खण्डन गर्दछन् कि विश्वासद्वारा उद्धार पाउनुको अर्थ हो तपाईँ चुपचापसँग बिना काम निष्क्रिय भएर बस्न सक्नुहुन्छ, अन्तिममा तपाईँ स्वर्गीयमा जान सक्नुहुन्छ। अहँ, यो अति नै ठूलो भूल सोचाइ हो। पावल कार्य क्षमता र प्रयत्नको प्रदर्शन गर्दछन् जुन पवित्र आत्माबाट प्राप्त गरिन्दछन्, जुन कुनै वैदिक व्यवस्था सम्बन्धीको प्रयत्न भन्दा अति नै विशाल छ, महान छ। व्यवस्था मुनि यो मानिस ख्रिष्टका चेलाहरूलाई सर्वनाश गर्न दमिश्कमा जान इच्छुक भइरहेका थिए। अनुग्रह मुनि पनि विश्वास प्रणाली मुनि उनी संसारको अन्तसम्म ख्रिष्टका चेलाहरू बनाउन र उहाँको निम्ति साक्षी दिन जानलाई इच्छुक हुनेछन्। विश्वासले केही कुराहरूको उत्पादन गर्दछ। यसको बारेमा हामी बिल्कुल स्पष्ट हौ। तपाईँका कामहरूले तपाईँको उद्धारसँग गर्ने कुनै कुरा वा सरोकार छैन। कामहरूद्वारा उद्धार हुन सक्दैन। उद्धारको निम्ति क्रुसमा जानुपर्छ। परमेश्वरसँग गुमेको निन्दित पापीले उत्तर दिनुपर्ने खालि एउटै प्रश्न छ, येशु ख्रिस्टसँग तिमी के गर्नेछौ जो तिम्रो निम्ति मर्नुभयो। यदि तपाईँ उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुनेछ भने तपाईँ विश्वासद्वारा उद्धार पाउनु भएको छ। त्यो धार्मिकता हो जुन विश्वासद्वारा मात्र आउँछ। अरू त के, उद्धार पछि पनि तपाईँको जीवनले त्यस्तो कुनै धार्मिकता निर्माण गर्न सक्दैन जुनसँग तपाईँको उद्धारसँग गर्ने कुनै कुरा छ। ख्रिस्टमा तपाईँको जीवन तपाईँको निम्ति परमेश्वरको लागि जिउन प्रेरणा हो। त्यही नै कारण पाउल निरन्तर जिउन चाहन्थे, चाँडै नै मर्न चाहँदैनथे। म ती मानिसहरूलाई कति पनि बुझ्दिन कि जो परमेश्वरको निम्ति केही काम गरिरहेका छैनन्। कोही मानिस भन्छन् कि तिनीहरू केही पनि गर्न सक्दैनन्। मित्र, यो बहाना मात्र हो। परमेश्वरको निम्ति गर्ने धेरै कामहरू छन् जुन हरेक मानिसहरूले गर्न सक्छन्। जस्तै व्यक्तिगतमा सुसमाचार अरूलाई दिएर, प्रभुका जनहरूलाई उत्साह दिएर, प्रार्थना गरिदिएर, आर्थिक सहायता दिएर, सभाहरू आयोजन गरेर इत्यादि। मित्र, ख्रिस्टमा हाम्रो विश्वासले उहाँको निम्ति काम गर्ने वास्तविक प्रेरणा दिन्छ। पद 10 पहिलो खण्डमा भन्छन् पाउल, म उहाँलाई जान्न सकौं। पाउल आफ्नो जीवनको अन्तिममा अझै ख्रिष्टको जान्ने महत्वाकांक्षा लिएथे। आज कुनै विश्वासीहरू यस्तो विचार गर्दछन् कि तिनीहरूसँग सम्पूर्ण ज्ञान छ, हरेक कुरा जानिसकेका छन्। तर हेर्नुहोस्, पाउल जो विश्वको सबभन्दा महान प्रचारक थिए, उसले आफ्नो जीवनको आखिरतिर भने, मेरो महत्वाकांक्षा अझै उहाँलाई, यानि ख्रिष्टलाई जान्नु हो। म उहाँलाई जान्न सकौं, उहाँको व्यक्तिको र उहाँको पुनरुत्थानको शक्तिको, अनि मेरो जीवनमा सबभन्दा महान सान्त्वना चाहिँ ख्रिष्टको वास्तविकता हो। मलाई मेरो जीवनमा ख्रिष्टको वास्तविकताको आवश्यक छ, अनि त्यही नै तपाईँलाई पनि आवश्यक छ। आगे यही पदको अन्तिम खण्डमा भन्छन्, उहाँका दुःखहरूको संगतिको जान्न सकौं। ओ मित्र, उहाँको दुःखहरूको संगतिको जान्न हामीलाई कति धेरै आवश्यक छ। केही दिन पहिले एकजना श्रोताको पत्र पाएथे, जसले भजन 22 अध्यायको हाम्रो अध्ययन सुनेपछि पत्र लेखेथे, जुनले मेरो हृदयलाई छोयो र मेरा आँखामा आँसुहरू आएथे। उसले लेखेथे, ओ, मलाई कति पनि थाहा थिएन कि ख्रिस्टले मेरो निम्ति त्यति धेरै दुःख कष्ट भोग्नुभयो। मेरो मित्र, म उहाँका दुःखको कष्टको संगतिको जान्न चाहन्छु र म ती कुराहरूमा प्रवेश गर्न चाहन्छु। ख्रिस्टलाई र उहाँको उद्धारको काम जान्ने कुराले अनन्त कालको निम्ति हाम्रो ध्यानको खिच्नेछ। हामी सम्पूर्ण अनन्त काल त्यसको निम्ति उहाँलाई स्तुति प्रशंसा दिने काममा बिताउनेछौ। यदि तपाईँ यससँग अहिले दिक्क हुनुभएको छ भने, यदि तपाईँ ख्रिस्टलाई अहिले स्तुति प्रशंसा गर्ने कुरामा आनन्द उठाउनुहुन्न भने, मलाई थाहा छैन कि किन तपाईँ स्वर्गमा जान चाहनुहुन्छ। मित्र, स्वर्गीय स्थान त्यो स्थान हो जहाँ सधैँ सनातन अनन्त अनन्त कालभरि स्तुति प्रशंसाले गुञ्जमय हुनेछ। एघार पदमा भनिएको छ, जसरी पनि म मरेकाहरूबाटको बौरी उठाइसम्म आइपुग्न सकौं। यो कस्तो उसको महत्वाकांक्षा हो पावलको, अनि यो नै महत्वाकांक्षा हरेक विश्वासीहरूको निम्ति हुनुपर्छ। यो नै हरेक विश्वासीहरूको निम्ति महान महिमित आशा हो। एक दिन हरेक विश्वासीहरू जो प्रभुमा सुतिसकेका छन् र जीवितै रहनेहरू पनि प्रभुको आगमनमा महिमित शरीर पाएर स्वर्गीयमा जानेछन् पुनरुत्थान भएर, र त्यहाँ ख्रिस्टसँग उहाँको उपस्थितिमा अनन्त कालसम्म रहनेछन् सधैँको निम्ति। अनि बाह्र पदमा हामी देख्छौ, मैले पहिले प्राप्त गरिसकेको छु वा मैले पहिले सिद्ध भइसकेको छु होइन, तर ख्रिस्ट येशूद्वारा म जुन कुराको निम्ति पक्राउ परे त्यस कुरालाई पक्राउन सक्छु कि भनी म त्यसको पछि लाग्छु। अर्को शब्दमा पाउल सिद्धता यानी पूर्ण परिपक्वतामा आइसकेका छैनन्। उसले यो कुराको जान्दथे। उनी निश्चय नै पत्रुससँग यस कुरामा सहमत थिए। दोस्रो पत्रुस 3:18 अनुसार कि हामी हाम्रा प्रभु येशू ख्रिष्टको ज्ञानमा र अनुग्रहमा बढ्नु पर्छ। हामी निरन्तर ख्रिष्टको ज्ञानमा र अनुग्रहमा बढ्नु पर्छ। अहिले अर्को पदले पाउलको जीवनको कार्य गर्ने तरिकाको हामीलाई दिनेछ। 13 पदमा भनिएको छ, 3:13 भाइहरू हो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्न, तर यो एउटा कुरा म गर्दछु, पछिल्तिरका कुराहरूलाई बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कन्दै। मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्न। पाउल भनिरहेका छन् कि उनी पूर्ण सिद्धतामा आइपुगिसकेका छैनन्। ओ, आज धेरै विश्वासीहरू आफ्नो अज्ञानतामा आरामदायक महसुस गर्छन्। तिनीहरू सोच्दछन् कि तिनीहरू यो सबै कुरा जान्दछन्, अनि दोस्रो कुरा भन्छन्, तर यो एउटा कुरा म गर्दछु, के त भन्दा पछिल्तिरका कुराहरूलाई बिर्सेर। मतलब उसले आफ्ना सारा भूतकालका, अतीतका र उनले भूतकालमा गरेका तमाम भूलचुकहरूको छोडिरहेका छन्, बिर्सिरहेका छन्, ताकि यसले भविष्यको लागि उसलाई कुनै बाधा नगरोस्, असुविधा नगरोस्। ती कुराहरू उसको भविष्यको प्रत्याशाका निम्ति उसको विवेकमा कुनै बाधाको, कुनै विघ्नको कारण नहोस्। भन्छन्, भाइहरू मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्न, तर यो एउटा कुरा म गर्दछु, पछिल्तिरका कुराहरूलाई बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कन्दै। अनि 14 पदमा भन्छन्, ख्रिस्ट येशूमा परमेश्वरको उच्च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्दछु। पाउल यहाँ आफैलाई धावकको रूपमा पेश गर्दछन् जो पुरस्कारको निम्ति दगुरिरहेको छ। अनि पुरस्कार केही संसारिक पुरस्कार वा इनाम होइन, बरु त्यो पुरस्कार माथि स्वर्गमा उक्लि गएर येशु ख्रिष्टको उपस्थितिमा हुनु हो। भनिएको छ, प्रभु येशु ख्रिष्टमा परमेश्वरको उच्च बोलावटको पुरस्कारको, परमेश्वरको उच्च बोलावटको, कहिले कहीँ परमेश्वरको यानि प्रभुको माथि स्वर्गमा बोलावटको रूपमा अनुवाद गरिएको छ। हामी उहाँको उपस्थितिमा हुन गइरहेका छौं। हामी उहाँ जस्तो हुन हुन्छ त्यस्तै हुन गइरहेका छौं। पाउले भनेका यी कुराहरूको उसको निम्ति भविष्यमा छन्। अहिले हामी यो एक कुरामा स्पष्ट छौं, हामी उद्धारको निम्ति दगुर्दैनौ। उद्धार पुरस्कार वा इनाम होइन। चाहे उहाँ हामीसँग होस् या नहोस्, उहाँ हामीसँग नहोस् यसमा कुनै फरक हुँदैन। चाहे हामी उहाँलाई विश्वास गरौं वा हामी उहाँलाई विश्वास नगरौं, हामीले उद्धार पाउन सक्ने एकमात्र बाटो हो ख्रिस्टमा विश्वासद्वारा। यो उपहार हो, गिफ्ट हो। उपहार पुरस्कारबाट बेग्लै हो, भिन्नै कुरा हो। मेरो एकजना सहकर्मीले मलाई मेरो जन्मदिवसको उपलक्ष्यमा असल सुन्दर उपहार दिए। कसैले भने, हामीसँग तपाईँको निम्ति उपहार छ, र मलाई त्यो दिए। मैले तिनीहरूलाई विश्वास गरे र यसलाई लिए। मैले आफ्नो हात पछाडि राखेर रा यो भनिन, मलाई यो कुरामा निश्चय छैन कि तिमीहरूले मलाई साँच्चै नै उपहार दिइरहेका छौ। मलाई यो कुरामा निश्चय छैन कि तिमीहरूले मेरो निम्ति यो गर्न इरादा गरेका छौ। मैले त्यो भनिन, मैले त्यसलाई खाली ग्रहण मात्र गरे र यसको निम्ति तिनीहरूलाई धन्यवाद दिए। मैले यसको जित्न दौड़मा दगाउनु परेन, मैले यसको निम्ति कुनै काम पनि गर्नु परेन। त्यो उपहार थियो। Ephesians 2:8-9 भनिएको छ, किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको दान हो, उपहार हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। मित्र, उद्धार दौड़मा जितिन्दैन, उद्धार उपहार हो, गिफ्ट हो, जुनको खाली ग्रहण मात्र गरिन्दछ। अहिले पाउले अनन्त जीवन पाइसकेपछि पुरस्कारको निम्ति दौड़िरहेका छन्। ख्रिष्ट उसको निम्ति हरेक कुरा बन्नुभयो र उनले त्यस्तो दौड़ दगुरिरहेका छन् ताकि उनले ख्रिष्टलाई पाउन सकुन्। कुन तरिकामा? कुनै दिन उनी उहाँको उपस्थितिमा प्रकट हुन गइरहेका छन्। उसको सम्पूर्ण विचार यो हो, जब म उहाँको उपस्थितिमा आउँछु म शर्मिन्दा हुन चाहन्न। युहन्नाले भने कि उहाँको प्रकटतामा शर्मिन्दा हुने त्यहाँ सम्भावना छ। पहिलो युहन्ना 2:28 भन्दछन्, अनि अब हे साना नानीहरू हो, उहाँमा रहिरहो र उहाँ देखा पर्नु हुँदा हामीलाई साहस होस् र उहाँको आगमनमा उहाँका सामु शर्ममा पर्न नपरोस्। त्यहाँ धेरै मानिसहरू आज ख्रिष्टको आगमनको कामना गरिरहेका छन् र त्यसको बारेमा कुरा गरिरहेका छन्। यदि तिनीहरूले उहाँको आगमनमा तिनीहरूलाई के हुनेछ र के गर्नुपर्नेछ भन्ने कुरा वास्तवमा थाहा पाए, तिनीहरूले केही समयको निम्ति उहाँको आगमनको कामना गर्ने कुरालाई स्थगित राख्ने थिए। किनभने हामीले कसरी हाम्रा आफ्नो जीवनहरू जियौं, ती सबै कुराको निम्ति हामी ख्रिष्टको न्याय आसनको सामने उभेर लेखा दिनुपर्नेछ। त्यसकारण म यही सल्लाह दिन्छु कि आफ्नो ख्रिस्टियन दौड़लाई नियमित राख्नुहोस्, साथै उहाँको निम्ति असल जीवन, साक्षीको जीवन जिउन आरम्भ गर्नुहोस्। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
एकलै बस्ने छुइन, ख्रिस्टसँगै जिउने छु। एकलै बस्ने छुइन, ख्रिस्टसँगै जिउने छु। यी भीडहरूमा बचेको थिए एकलै, यी भीडहरूमा बचेको थिए एकलै। सपना थियो मेरो संसारको मान र इज्जत पाउने, सपना थियो मेरो संसारको मान र इज्जत पाउने। जब ख्रिस्ट यीशु जीवनमा आए मेरो व्यर्थ व्यर्थै लाग्न थाल्यो। जब ख्रिस्ट यीशु जीवनमा आए मेरो व्यर्थ व्यर्थै लाग्न थाल्यो। एकलै बाँच्ने छुइन ख्रीस्तसँगै जिउने छु यी भिडहरूमा बाँचेको थिए एक्लै जीवन मेरो बटुल्ना धेरै गाह्रो थियो टुटेको जीवन मेरो बटुल्ना धेरै गाह्रो थियो आज क्रिसलाई जीवनमा पाए मैले अर्थपूर्ण जीवन लाग्यो आज क्रिसलाई जीवनमा पाए मैले अर्थपूर्ण जीवन लाग्यो एक्लै बाँच्ने छुइन ख्रीस्तसँगै जिउने छु यी भिडहरूमा बाँचेको थे एक्लै
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुनुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार।